तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS South Asian।
अब एसपिएस नेपालीमा पालो भएको छ नेपाल संवाददाता प्रयास दुलालबाट यो हप्ता नेपालमा घटेका मुख्य मुख्य समाचार सुन्ने।
यस साता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको माग गर्दै सिंहदरबार आए। सांकेतिक विरोध गर्दै उनी धरानदेखि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए। उनले मंगलबार खानेपानी मन्त्री लगायतलाई भेट्ने कार्यक्रम थियो। यसै क्रममा उनले सिंहदरबार भित्र रित्तो गाग्री लैजान खोजेका थिए, तर प्रहरीले रित्तो गाग्रीलाई लान भने दिएन। साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव लगायतलाई भेटेर धरानमा खानेपानी आयोजनाको माग गरे। साम्पाङले राखेको मागका विषयमा संचारकर्मीहरूले राखेको प्रश्नको जवाफ खानेपानी मन्त्री यादवले सिंहदरबारमा रित्तो गाग्री ल्याउँदैन, धरानमा खानेपानीको समस्या समाधान नहुने प्रतिक्रिया दिए। प्रधानमन्त्रीबाट स्वीकृत भएको खानेपानी तथा सरसफाई नियमावली 2081 बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले भने,
धरान जस्तो नेपालको धेरै नगरपालिकाहरू छन्, धेरै मेयरहरू छन्, तर त्यसरी गाग्रो लिएर जाने अब मिडिया स्ट्यान्ड गर्न हजुर कुरा हो। पानी देऊ त्यसको पानी भरेर धरानमा त पुग्दैन, त्यसको लागि त बजेट दिनु पर्यो, 6 अरबको बजेट छ। र हिजो नै हामीले एडमीका कन्ट्री डाइरेक्टरसित छलफल गरिसकेका छौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा 1 करोड रुपियाँ धरौटी बुझाएर छुटेका छन्। आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहस पछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रहलाद कुमार योगीले 1 करोड रुपियाँ धरौटी माग गर्ने आदेश गरेको जानकारी दिँदै जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाले भने,
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरी बमोजिम हुने गरी हाललाई 1 करोड नगद जेठा वा शर्तरहित ब्याङ्क ग्यारेन्टी दिएमा लिई तारेमा राख्नु, दिन नसकेमा थुनुवा बुझेदेखि थुनामा राख्न पठाउनु भन्ने अरू।
बुटवाङ स्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई प्रतिवादी बनाएर माघ 6 गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कार्तिक 2 पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट 65 लाख धरोटीमा पुष 25 र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले 60 लाख धरोटीमा माघ 2 रिहा भएका थिए। यसैबीच लामिछानेले जिल्ला अदालत कास्कीले गरेको आदेश त्रुटिपूर्ण र रहेकाले बदर गर्नुपर्ने माग उच्च अदालत समक्ष राखेका छन्। पुनरावेदनमा लामिछानेले आफू सहकारीसँग असम्बन्धित व्यक्ति भएको र धरातलीय यथार्थ बिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन्। नेकपा एमालेका एक शीर्ष नेताले 2072 भारतीय नाकाबन्दीको विरोध गरेका कारण उनको पार्टीमाथि हालसम्म प्रहार भइरहेको दावी गरेका छन्। शनिबार युवा संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको र नेकपा एमाले सो नाकाबन्दीको विरोध गरेका कारण अहिले प्रहार भइरहेको भनेर बुझ्न युवा नेतालाई उक्त दलका महासचिव शंकर पोखरेलले आग्रह गर्दै भने,
सरकारमा रहेका त्यति बेलाका दलका नेताहरूले नाकाबन्दीलाई नाकाबन्दी पनि भन्न सकेनन्, सिमानाको अवरोध भन्न थाले। तर जब केपी ओली प्रधानमन्त्री हुनुभयो, उहाँले भन्न थाल्नुभयो, जहाँ धरना छ त्यहाँबाट सामान नआउने कुरा त बुझ्न सकिन्छ, जहाँ धरना नै छैन त्यहाँबाट सामान किन आउँदैन, त्यस अर्थमा यो नाकाबन्दी हो। छिमेकी माथि नाकाबन्दी लगाउने कुरा किमर्थ स्वीकार्य हुन सक्दैन भनेर दरोडान लिएर पहिलो पटक हामीले भारतीय नाकाबन्दीलाई जनताको साथमा असफल बनाउने काम गरेका थियौँ। आज हामी माथिको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने कुरालाई बुझ्नु पर्छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समय अघि उनको सरकारमाथि घेराबन्दी भएको बताएका थिए। सरकारले विदेशी नागरिकका निम्ति सगरमाथा चढ्न लाग्ने दस्तुर बढाएको छ। पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीका अनुसार पुष 24 मन्त्री परिषदको बैठकले पर्वतारोहण सम्बन्धी नियमावली 6 पटक संशोधन गर्दै सो दस्तुर वृद्धि गरेको हो। यसअघि विदेशी नागरिकले करिब 15 लाख रुपियाँ दस्तुर बुझाउँथे, अब भने यस्तो दस्तुर करिब 20 लाख रुपियाँ पुगेको छ। यो नियम 2082 भदौ 16 लागू हुने बताइएको छ। सगरमाथा आरोहणका लागि तिर्ने रकममा वृद्धि भएसँगै आरोहणको सिजन देखिने भिड र उक्त क्षेत्रमा देखिएको फोहर लगायत कम हुने अनुमान गरिएको अधिकारीहरूले बताएका छन्। नेपाल मेडिकल काउन्सिलले लाइसेन्सका लागि लिएको परीक्षामा करिब दुई तिहाई परीक्षार्थी अनुत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार गत साता लिएको परीक्षामा एमबिबिएस र बिडिएस गरी कुल 844 जना परीक्षार्थी सहभागी भएका थिए, जसमा 262 जना अर्थात् 31.04% उत्तीर्ण भए। एमबिबिएस पढाइ पुरा गरिसकेपछि क्लिनिकल प्र्याक्टिस गर्नका लागि काउन्सिलबाट लाइसेन्स परीक्षा पास हुनै पर्छ। यसका लागि काउन्सिलले हरेक 4-4 महिनामा परीक्षा लिने गर्छ। सिद्धार्थ राजमार्ग अन्तर्गत 1126 मिटर लम्बाइ रहेको सिद्धबाबा सुरुङ मार्गको काम सुरु भएको करिब 3 वर्षपछि ब्रेक थ्रु अर्थात् छिचोलिएको छ। उक्त सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्दै गएपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको थियो। पाल्पाको तिनाउ गाउँपालिका 3 स्थित दोबानमा रहेको उक्त सुरुङ मार्गको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि ब्रेक थ्रु भएको हो। सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारी अनुसार अहिलेसम्म समग्र निर्माणको भौतिक प्रगति 40.18% र वित्तीय प्रगति 39.90% छ। काठमाडौँको बुढानीलकण्ठबाट बिहिबार एउटा चितुवा उद्धार भएको छ। बिहिबार बिहान बुढानीलकण्ठ नगरपालिकाको भङ्गालमा एउटा चितुवा फेला परेको थियो। चितुवा बारे करिब 7:30 बजे खबर आएपछि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौँमा सम्पर्क गरेको थियो। सम्पर्क गरेपछि कार्यालयबाट खटिएका टोलीले 11 बजेतिर नियन्त्रणमा लिएको र चिडियाखानामा बुझाएको बताइएको छ। वन डिभिजन कार्यालयको टोलीले डार्ट प्रयोग गरेर चितुवालाई नियन्त्रणमा लिएको थियो। पहिलो पटक आइसिसी U19 T20 महिला विश्वकपमा सहभागी भएको महिला क्रिकेट टोली समूह चरणबाट बाहिरिएको छ। समूह चरणमा खेलेको 4 खेल मध्ये नेपाल 1 खेलमा मात्र विजयी भयो। समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई 7 विकेटले पराजित गर्यो। नेपाल समूह चरणको खेलमा बङ्गलादेशसँग 5 विकेट, स्कटल्यान्डसँग 1 विकेट र अस्ट्रेलियासँग 83 रनले पराजित भएको थियो। एसपिएस नेपालीको लागि प्रयास कुमार काठमाडौँ।
र श्रोताबिन्दु, यो थियो नेपालका यस हप्ताका मुख्य समाचार। मेरो नाम चाहिँ कृष्ण पोखरेल। यो जस्तै हाम्रा अन्य अडियो सामग्रीका लागि एसबिएस अडियो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ, वा तपाईँले पोडकास्ट सुन्ने एप्पल पोडकास्ट, स्पोटिफाई लगायत सबै सेवाहरूमा पनि हामी उपलब्ध छौँ। एसबिएस नेपाली पोडकास्ट भनेर खोज्नुहोस्। सोसियल मिडियामा हामी फेसबुक, एक्स र इन्स्टाग्राममा @SBSNepali र युट्युबमा चाहिँ @SBS South Asian ह्यान्डलहरूमा उपस्थित छौँ, जहाँ यी सामग्री लगायत थुप्रै विषयमा हामीले निर्माण गरेका भिडियोहरू, फोटोहरू र केही विशेष लेखहरूका लिङ्क पाउन सक्नुहुनेछ। लाइक, फलो र सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोस्। थप जानकारीको लागि हाम्रो वेबपेज sbs.com.au/nepalima जानुहोस्।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस्, वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।